कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको 118 श्रृंखलामा दिनेश निरौला र प्रकाश सायमीको शालीन अभिवादन आजको यो सायंकालीन कार्यक्रममा। अजर अमर गीतहरूको 118 श्रृंखला एक सन्दर्भ र एक विषयका अनुरूप फरक छ। आज विषय छ साथी सहकर्मी विशेष पेशा र सिर्जना सँगसँगै नेपाली सांगीतिक र रंगमञ्च जगतमा धेरै कलाकारहरू पार्ट टाइमका रूपमा गायन र संगीतमा आबद्ध हुन्छन् तर पेशागत रूपमा उनीहरू खेलकुद समाजसेवा बैंक सहकारी विमान सेवा अन्य पेशाहरूमा कार्यरत हुन्छन्। 30 दशकमा चर्चामा रहेका कलाकारहरू रेडियो नेपाल र अन्य सांगीतिक क्षेत्रबाट अलग भएर अन्तै काम गरेर त्यही काम गर्दा बनाएका सृजनाहरूसँग केन्द्रबिन्दुमा रहेका विषयवस्तुमा आज हामी केन्द्रित छौं। 20 दशकमै स्थापना भएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा त्यति बेला साहित्य संगीत र कला तीनै फाँटका स्रष्टाहरूको भेला हुन्थ्यो र उपस्थिति रहन्थ्यो। त्यही आए आसामबाट कवि हरिभक्त कटुवाल प्रुफ रिडरको रूपमा प्रेसमा काम गर्न उनलाई नियुक्ति दिए त्यति बेला कृष्णचन्द्र सिंह प्रधानले र उनी त्यहाँबाट प्रकाशन हुने कविता पत्रिकाका प्रुफ रिडरका रूपमा आबद्ध भए। हरिभक्त कटुवाल काम गर्ने प्रेसको माथिल्लो तलामा काम गर्थे संगीत योजक अम्बर गुरूङ र अम्बर गुरूङसँगै संगीत शाखामा गायिका निर्मला श्रेष्ठ पनि आबद्ध थिइन्। यी तीनै प्रज्ञा प्रतिष्ठानको परिसरमा हुँदा निकै घनिष्ठ रहे र त्यति बेलै बने केही कालजयी गीतहरू विशेष गरेर हरिभक्त कटुवालको जीवनको आत्मकथात्मक गीत बतासले झारिएका फूलहरू सङ्गाली राखे विरहका आँसुले तिनै फूल पखाली माला गाँसी राखे भरे भेट्न आउला जस्ता गीत अम्बर गुरूङले त्यही बेला संगीत गरे भने निर्मला श्रेष्ठले त्यति बेला हरिभक्त कटुवालको तिमी फूलहरूमा किन हाँसिदियो कि म फूलहरूमा नै अल्झिरहे यो गीतलाई त्यति समयमै संगीतबद्ध गरे। निर्मला श्रेष्ठको स्वर, अम्बर गुरुङको संगीतमा हरिभक्त कटवालको यो गीत, तीसको दशकमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा यी तीनै आबद्ध हुँदाको सिर्जना, एउटै पेसामा आबद्ध हुँदा बनाइएको यो गीतले त्यो इतिहासलाई झल्काउँछ। अहिले निर्मला श्रेष्ठ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट अवकाश लिएर अमेरिकामा हुनुहुन्छ। अमेरिकामा उहाँ अभिनेत्री गौरी मल्ल, नीलम श्रेष्ठहरूसँग एउटा समूहसँग आबद्ध हुनुहुन्थ्यो। अम्बर गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानबाट रिटायर भएर अहिले बुढानीलकण्ठको कम्फर्ट जोनमा अवकाश प्राप्त जीवन बिताइरहेका छन् भने हरिभक्त कटवाल हाम्रा माझबाट हराइसकेका छन्। हरिभक्त कटवालले त्यति बेला एउटा कविता लेखे, कसरी भनु म बाँचे। भूकम्पका बारेमा यो कविता त्यति बेला लोकप्रिय थियो। बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु, बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु, आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु, यो घर जहाँ म बस्छु यो भित्ता चर्किँदैछ, यो घर म जहाँ बस्छु यो भित्ता चर्किँदैछ, सायद यो ढल्नलाई भैँचालो पर्खिँदैछ, छोरो आफै बनाउला उसलाई चाहिने घर, गर्दै होला ऊ अहिले भैँचालो ल्याउने तर्खर, ऊ आँधीसित खेल्छ म आँधीमा डराउँछु, सायद ऊ आउनुभन्दा पहिले म हराउँछु, यसै गरेर हरदम म भित्र एउटा मान्छे जिउनै नजानी मर्छ, कसरी भनु म बाँचे, बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु, आँसु लुकाए गहमा हाँस्नु पनि के हाँस्नु। हरिभक्त कटवालको यो भैँचालो कविता तीस दशकको लोकप्रिय कविता अहिले पढ्दा र सुन्दा पनि तरंग आउँछ। हरिभक्त कटवालका बारेमा वा उनका बानीका बारेमा संगीतकार अम्बर गुरूङ भन्ने गर्छन्, हरिभक्त कटवाल एउटै गीत धेरै मान्छेलाई दिन्थे संगीत गर्नका लागि, तर कहिलेकाहीँ संगीत गरिहाल्यो भने पनि त्यो संगीत लय भइसकेपछि त्यो गीत जुझ्ने गरिन्थ्यो। म हरिभक्त कटवाललाई उनको त्यो छोटा बानीको लागि गाली गर्थे भनेर अम्बर गुरूङ भन्नुहुन्थ्यो। त्यति बेलाको नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो परिसरमा संगीत योजकका रूपमा अम्बर गुरूङ आबद्ध हुँदा उनका सहायकका रूपमा दीपक जंगम, ज्ञानु राणा र त्यसपछिको समय फेरि दीप श्रेष्ठ, सम्बुजित बास्कोटा, तारा थापा, सुकमित गुरूङ, निर्मला श्रेष्ठ धेरै कलाकारहरू आबद्ध थिए। सांगीतिक फाँटमा गोपालनाथ योगी, प्रकाश गुरूङ सबै आबद्ध थिए। त्यति बेलै नेपाल प्रज्ञा प्रतिष्ठानमा करार सेवामा कार्यरत हुँदा ज्ञानु राणाले त्यहीका संगीतज्ञको संकलनमा गाएको यो गीत पनि सेवा, सहकर्म र सहचार्यका रूपमा एक नमूना मानिन्छ।
Thank you.
ज्ञानु राणाको स्वर नेपाल प्रज्ञा प्रतिष्ठानको त्यो सांगीतिक परिसरको चर्चामा आजको विषय सृजना कर्म र पेशा सँगसँगैका बारेमा धेरै कलाकारहरूको गायन संगीत वा रचना व्यक्तिगत रूपमा होल टाइमर जब हुने अवस्था त्यति बेला थिएन वा आज जस्तो गीत गाएर वा गीतकै कारणले कमाई हुने स्थिति पनि थिएन। त्यति बेला रेडियो नेपालले एउटा गीत गाए बापत 200 रूपियाँ पारिश्रमिक दिने चलन थियो वा रेडियो नेपाललाई आफ्नो सीडी वा डिस्क बेचेमा 5 रूपियाँ पाइन्थ्यो। त्यस्तो समयमा नेपाली कलाकारहरूले अन्य पेसाहरू अप्नाउनु पर्ने अवस्था आउँथ्यो। त्यति बेला कलाकारले काम गर्ने केही संस्थाहरूमध्ये नेपाल प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, त्यसै गरी होटल अन्नपूर्णको लालीगुराँस सांस्कृतिक समूह अनि केही कलाकारहरूको गुणस्तरका आधारमा तिनलाई खेलकुद परिषद, साई नेपाल वायु सेवा निगम वा नेपाल राष्ट्र बैंक वा नेपाल बैंकले वैतनिक रूपमा कामहरू दिन्थे। यस प्रसंगमा आजको चर्चा रहनेछ र अब नेपाल प्रज्ञा प्रतिष्ठानपछि अर्को पक्ष जहाँ कलाकारहरू धेरै आबद्ध हुन्थे त्यो ठाउँ हो थापाथली स्थित नेपाल राष्ट्र बैंक। थापाथलीमा नेपाल राष्ट्र बैंक रहेको भवन कुनै समय गायक कलाकारहरूको गीत सिक्ने, सुनाउने र सिकाउने एउटा दरबारको रूपमा लिइन्थ्यो, जसलाई त्यति बेला सिंह महल भनिन्थ्यो। सिंह शमशेरले बनाएको त्यो दरबारमा पहिलो पटक कोइली देवीले आफ्नो स्वर परीक्षा दिएकी थिइन् भने अन्य धेरै कलाकारहरूले त्यहाँ गायन प्रस्तुत गरेका थिए। पछि पञ्चायतकालको शुरूआतमा त्यो सिंहमहल राष्ट्रीयकरण भएपछि त्यो नेपाल राष्ट्र बैंक भवन बन्यो। नेपाल राष्ट्र बैंक बनेपछि त्यहाँ धेरै नेपाली कलाकारहरू, गायक गायिकाहरू, विशेष गरेर रूबी जोशी, गीतकार युधिर शमशेर थापा, त्यसै गरिकन गायक अरविन्द मालाकार, गायक सत्यनारायण राज भण्डारी त्यो बैंकसँग आबद्ध भए। पछिल्लो चरणमा रत्नराजलक्ष्मी क्याम्पसमा आईएमा पढ्दै गर्दा हास्य कलाकार हरिवंश आचार्य पनि त्यहाँ गश्रेणीको कलाकारमा आबद्ध हुन पुगे, तर कार्यालयमा सधैँ समयमा उपस्थित नहुने र कार्यालयबाट भागिरहने कारणले गर्दा हरिवंश आचार्यलाई त्यहाँबाट निष्कासित गरियो भने अभिनेत्री लक्ष्मी गिरी, कवि कृष्णभूषण बल, त्यसै गरिकन राल्फाले संगीत सांगीतिक समूहका गायक मंजुल पनि नेपाल राष्ट्र बैंकसँग आबद्ध थिए। नेपाल राष्ट्र बैंकमा आबद्ध हुँदा सत्यनारायण राज भण्डारीले त्यहीका एक गीतकारको गीतलाई आफ्ना मित्र द्वारिकालाल जोशीको संगीतमा गाएका थिए। यो गीतले त्यति बेलाको नेपाल राष्ट्र बैंकका कर्मचारीको गायनको कलालाई पनि झल्काउँछ।
भेट्यो भनी भागी हिँड्छु दुबै आँखा छोपी ओ
बारेमा हाम्रो फेसबुकमा हामीलाई लेख्नुहुन्छ दिनेश राउतले, आजको अजर अमर गीतहरू पनि विशेष नै रहनेछ, प्रतीक्षामा गरिरहेको छु। यति बेला सम्पूर्ण नेपालीहरू विपत्तिबाट पूर्ण पहिलेकै जीवन चक्रमा फर्किने प्रयासरत छन्। सुभाष ढुंगेल, अमरदीप श्रेष्ठ, तेज गवाए, अमृत थापा, मनोज कुलुङ, राजु हुमागाई, अनिश नेउपाने र राजेश्वर उदयले आफ्ना पंक्तिहरू उद्धृत गर्नुभएको छ। पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ, आज असाध्य नसोचेको विषयवस्तु समेटेर अजरमर गीतहरूको 118 श्रृंखला बडो आकर्षक हुने नै छ। सायद आज ईश्वर वल्लभको कथा अनि उहाँको सुन्दर रचना र नारायण गोपालले गाउनुभएको सारा दिनहरूलाई बाणे गीत सुन्न पाइन्छ कि भनेर उहाँले लेख्नुभएको छ भने हामीलाई हाम्रो ट्विटरमा धेरैले मेन्सन गर्नुभएको छ। आकार अनिलजी नै त होला होइन दिनेश निरौलाजी, उहाँले हामीलाई द्वितीयबाटै कार्यक्रम हेर्दै र सुन्दै गरेको कुरा उद्धृत गर्नुभएको छ। यति बेला दिनेशजीले यसलाई ट्विटरमा लाइभ पनि गरिरहनु भएको छ आज नयाँ प्रविधिमा। त्यसै गरिकन समोहनजीले लेख्नुभएको छ, सुनिरहेछु आँखा चिम्लेर ओछ्यानमा पल्टेर भनेर, कसै कसैले ट्विटरमा कार्यक्रम हेरि पनि रहनु भएको छ। आकार अनिलजीले लेख्नुभएको छ, वाचिङ रेडियोको अनलाइन स्ट्रिमिङ भन्दा यता पो रमाइलो हुँदो रहेछ भनेर उहाँले लेख्नुभएको छ। धना पौडेलजीले डेनबरबाट लेख्नुभएको छ, हरिभक्त कटवालको कविता सुनाएर गुण लगाउनुभयो, सान्दर्भिक थियो अहिलेको समयमा भनेर भन्नुभएको छ। त्यसै गरिकन बुटवलबाट भुइँ मान्छे अर्थात रमेश पाण्डेले पनि आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ। दाहाल विनोदजीले भर्खरै नेपाल राष्ट्र बैंक र हरिवंश आचार्यका बारेमा आफ्नो टिप्पणी गर्नुभएको छ, हामीलाई मेन्सन गर्नुभएको छ। हरिभक्त कटवालका बारेमा कुरा गर्दै गर्दा हामी सत्यनारायण राज भण्डारीसँगसम्म आइपुगिसकेका थियौं। सत्यनारायण राज भण्डारी नेपाल राष्ट्र बैंकमा लामो समय कार्यरत रहे र उनी त्यहाँ कार्यरत रहँदा नै उनका हाकिमका रूपमा चर्चित थिए गायक रूबी जोशी। रूबी जोशी चर्चित गायक पुष्प नेपालीका भतिजा थिए, तर रूबी जोशीको आफ्नै एउटा सांगीतिक समूह थियो। विशेष गरेर रूबी जोशी नातिकाजीका संगीतमा गाउन मन पराउँथे र रूबी जोशीले नै नेपाल राष्ट्र बैंकको 25 स्वर्ण जन्मोत्सवको बेला नेपाल राष्ट्र बैंकबाट हरिवंश आचार्यलाई र कृषि सूचना शाखाबाट मदन कृष्ण श्रेष्ठलाई नेपाल राष्ट्र बैंकमाथि प्रहसन बैंकेश्वर प्रस्तुत गर्नका लागि संयुक्त रूपमा प्रस्तुत गरे 2041 सालमा, र रूबी जोशीले नै मदन कृष्ण र हरिवंशलाई मह नामबाट सामूहिकरण गरिदिए र नारण पनि गरिदिए र महले त्यति बेला राष्ट्र बैंकको 25 स्वर्ण महोत्सवमा बैंकेश्वर प्रस्तुत गरेका थिए। तिनै रूबी जोशीलाई केही वर्ष अगाडि नेपाल राष्ट्र बैंकले कार्यवाहीको सिलसिलामा गिरफ्तार गरेर थुनामा राखे र हालै रूबी जोशी थुनामुक्त पनि भएका छन्। तर चिनीको रोग, ब्लड प्रेसर र अन्य रोगका कारणले स्वास्थ्य लाभका निम्ति उनी उपचार गर्न बाहिर गए। तर रूबी जोशी नेपाली सांगीतिक जगतमा नयाँ कलाकारहरूलाई मञ्चमा ल्याउन, कलाकारहरूलाई आर्थिक रूपमा सहयोग गर्न र कलाकारहरूलाई बेला बेलामा यस्तै भूकम्प पीड़ितहरूका लागि फुटबल खेलाउनमा, कहिले के गर्नमा निकै सक्रिय रहने कलाकार मध्ये एक हुन्। मैले चलचित्र निर्माण शुरू गर्दा रूबी जोशीलाई पहिलो चलचित्रमा गाउनुको निम्ति पनि आग्रह गरेको थिए, तर त्यति बेला उहाँले कति यस्ता कुरा हुन्छन् भन्ने गीत रेकर्ड गरिसक्नु भएको थियो, जुन गीत मैले मेरो चलचित्र पृथ्वीको लागि चयन गरेको थिएँ। रूबी जोशीले अत्यन्त चर्चित गीत जुन गौरी केसीले पहिला गाउनु भएको थियो, चम्किरहेछ नील नभमा त्यो सितारा, रविन्द्र शाहको शब्द नातिकाजीको संगीतमा रूबी जोशीले यो गीतलाई गाएर चर्चित बनाएका थिए।
रानी तलाओ किनारा चमकी रहे थो नील नभमा सितारा, रानी तलाओ किनारा रहेथ्यो नील नभमा सितारा रानी तलाउ किनारा पंछी तिजोड़ी मिलेरा घुम्दै थिए चमनमा पंछी तिजोड़ी मिलेरा घुम्दै थिए चमनमा फूल गम्ती रहे थो हमरो मिलन मां रानी तलाओ किनारा चमकी रहे थो नील नभमा सितारा रानी तलाओ
रहे थियो नील नभमा सितारा। यो गीतका बारेमा आज बिहान चर्चा हुँदा ट्विटरमा यो गीतलाई पत्रकार वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीले मेरो पनि प्रिय गीत भनेर मेन्सन गर्नुभएको थियो भने त्यति बेलाई धना पौडेलले यो गीतलाई चयन गर्नुभएको थियो। हामीसँग गौरी केसीको आवाज आज उपलब्ध नभएको कारणले आगामी कार्यक्रममा अवश्य सुनाउनेछौ, तर यो आजको प्रसंगमा पेसा र सहकर्म सँगसँगैको विषयमा रूबी जोशीको नेपाल राष्ट्र बैंकसँगको आबद्धको कारणले गर्दा पनि यो गीतलाई राख्यौं। नेपाल राष्ट्र बैंकमा रूबी जोशी डेपुटी गवर्नरसम्म भए। रूबी जोशी भन्दा पहिला नेपाल राष्ट्र बैंकमा नेपाल राष्ट्रका बैंकका प्रथम गवर्नर हिमालय शमशेर राणा हुँदा डेपुटी गवर्नर युधिर शमशेर थापा थिए। हिमालय शमशेर राणा आफै त संगीत प्रेमी थिएनन्, तर उनका पिता रथी लक्ष्मण शमशेर नराज ढकालका शिष्य नै थिए। हिमालय शमशेर राणाका ज्वाई अर्थात अहिलेका मन्त्री सुनिल थापा, जो पेसाले मन्त्री राजनीतिज्ञ भए पनि उनी पनि गीतकार हुन्, उनले सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई जस्ता गीत पनि लेखेका छन् भने माया जिन्दगीको अभिन्न अंग हो जस्ता गीत पनि लेखेका छन्। नेपाल राष्ट्र बैंकमै युधिर शमशेर थापा कार्यरत रहँदा युधिर शमशेर थापाका पेशागत सम्बन्ध भएका व्यक्तिहरूमा गुञ्जबहादुर थापा पनि एक थिए। गुञ्जबहादुर थापाका छोरा गायक अरूण थापा, जो तीस पछिको दशकमा दीपश्रेष्ठहरूको युगपछि जब नयाँ गायकहरू आए, अरूण थापा, भक्तराज आचार्य, ओम विक्रम विष्ट, दीपक खरेल, यी चार गायकले तीसको दशकको समयलाई स्वर्णिम युगमा रंग भर्न सफल भए। तर युधिर शमशेर थापा नेपाल राष्ट्र बैंकमा कार्यरत हुँदा त्यही कार्यरत थिए अर्का गायक नेत्र विनोद वैद्य र अरविन्द मालाकार। अरविन्द मालाकारको स्वर र नेत्र विनोद श्रेष्ठको स्वर गायक दीप श्रेष्ठसँग करिब करिब मिल्दो स्वर मानिन्थ्यो। यी तीनैजना कलाकार मानिक रत्नका शैलीका गीत गाउँथे। यहाँ प्रस्तुत छ अरविन्द मालाकारको स्वर उनकै संगीतमा युधिर थापा अर्थात उपन्यासकार युधिर थापाको शब्दमा। नेपाल राष्ट्र बैंकसँग कर्मचारीका रूपमा आबद्ध, विशेष गरेर राष्ट्र बैंकको जुत्रेर नोट शाखामा प्रमुखका रूपमा आबद्ध अरविन्द मालाकारले आफ्नै संगीतमा गाएको यो गीत युधिर थापाको शब्दमा। युधिर थापा जो नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नरसम्म भए र युधिर थापा नेपाली साहित्यमा सबभन्दा बिक्ने वा बिकाउ उपन्यासकारका रूपमा चर्चित हुनुहुन्थ्यो। सिस्टर कल्पना, फेरि कहिले भेट होला जस्ता कृतिका कारण युधिर थापालाई नेपाली साहित्यका पाठकले, आजका चर्चित धेरै लेखकहरूले पनि उनलाई पढेको पाइन्छ र उनको सिस्टर कल्पना त्यसै गरिकन फेरि कहिले भेट होला जस्ता कृतिहरूमा उनको चर्चा गर्ने प्रसंगहरू आउँदा चोभारको डाँडा, टोखाको हस्पिटल अनि गोदावरी, कोदारी राजमार्ग विशेष गरेर नायक नायिका लङ ड्राइभमा कोदारी राजमार्गबाट जाने गरेको चर्चाहरू हुने गर्थ्यो उनको कृतिमा उपन्यासमा तर आजकल कोदारी राजमार्ग भुइँचालोको इपिसेन्टर भएर पनि चर्चामा आइरहेको छ युधिर थापालाई गीतकारका रूपमा स्थापित गर्ने अर्का गायकका रूपमा ध्रुव किसी पनि मानिन्छन् बगी जाने खोला यो निष्ठुरीको सन्देश यो पुर्याइदियो जस्ता गीतहरू ध्रुव केसीले गाएका छन् ध्रुव केसी पेसाले पछि हिराको व्यापारीका रूपमा दिल्लीमा आबद्ध भए र उनको व्यवसाय असफल भएपछि उनी पुनः फर्केर काठमाडौँ आए चलचित्र नायक भुवन केसीका काका वा भुवन केसीका पिता मदन मोहन केसीका भाइ ध्रुव केसी जो नेपाली सांगीतिक जगतमा गायकका रूपमा चर्चित थिए उनलाई गोपाल युञ्जनको मायालु हजार हुन्छन् जस्ता गीतका कारण पनि सम्झना गर्न सकिन्छ हामी उहाँसँग छिटै कुराकानी पनि गर्ने तयारी गर्दैछौ अरविन्द मालाकार युधिर थापाको यो प्रसंगपछि अब गायिका कमला श्रेष्ठको प्रसंग गायिका कमला श्रेष्ठ राष्ट्रिय नाचघरमा गायिका पदमा कार्यरत थिइन् अन्य कलाकार जस्तै त्यहाँ अन्य कलाकारमा गणेश रसिक इन्द्रनारायण मानन्धर मानिक रत्न हरिवंश आचार्य श्रीधर थापा महेश थापा भुवन चन्द थुप्रै कलाकारहरू आबद्ध थिए कमला श्रेष्ठ नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा वा कायम मुकायम महाप्रबन्धक हुँदा पनि त्यहाँकी चर्चित गायिका थिइन् नारायण गोपाल स्वयंले मुना मदनको संगीत निर्देशन गरेपछि कमला श्रेष्ठलाई पार्श्व गायिकाको रूपमा स्थापित गरेकी थिइन् नारायण गोपाल महाप्रबन्धकबाट रिटायर भइसकेपछि अर्को महाप्रबन्धकका रूपमा त्यहाँ अर्का गायक संगीतकार गणेश रसिक आए र गणेश रसिकपछि अर्का गायक रमेश तम्राकार आए गणेश रसिकले आफ्नो शब्द र संगीतमा त्यही काम गर्दा गायिका कमला श्रेष्ठको निम्ति संगीतबद्ध गरेको यो राष्ट्रिय नाचघरको निशानी राष्ट्रिय नाचघरमा गणेश रसिक भुवन चन्द कमला श्रेष्ठ आबद्ध हुँदा प्रज्ञा प्रतिष्ठानमा निर्मला श्रेष्ठ अम्बर गुरूङ फतेमान हरिवत कटवाल आबद्ध थिए निर्मला श्रेष्ठकी दिदी उर्मिला श्रेष्ठ र उनका भिनाजु हिरण्य भोजपुरे जो लेकाली सांगीतिक समूहका संस्थापकहरूमध्ये मानिन्छन् भने गणेश रसिक राल्फाली संगीत समूहबाट छुटिएर पछि लेकाली समूहमा आए हिरण्य भोजपुरे उर्मिला श्रेष्ठ इन्द्रनारायण मानन्द नुचेनारायण डंगोल नवीन किशोर राईसँग उनी आबद्ध भए। कुमारजङ कार्की हामीलाई डेनबर अमेरिकाबाट लेख्नुहुन्छ, डेनबरमै हुनुहुन्छ उहाँ पनि हाम्रो धना पौडेल जस्तै। हिजो भर्खरै यहाँ डेनबरमा लेजेण्डरी गायक लेकाली समूहका संस्थापकहरू मध्येका हिरण्य भोजपुरी र उर्मिला श्रेष्ठको जोड़ी सहितको समुपस्थितिमा भेटघाट कार्यक्रम अत्यन्त सुखद रह्यो। भूकम्पको सेरोफेरोमा कविता वाचन र पीड़ाको अनुभव साटासाट भयो। नवकला मंच र अजर अमर गीत कार्यक्रम सहितको चर्चा भयो। साहित्यकार गोविन्दगिरी प्रेरणा पनि हुनुहुन्थ्यो। लेकाली समूहका गीतहरू सकभर आजै वा छिटै सुन्ने इच्छा छ। कार्यक्रमको संयोजन गीतकार ज्ञानेन्द्र गदालले गर्नुभएको थियो भनेर कुमारजङ कार्कीले यहाँ हामीलाई फेसबुकमा टिप्पणी गर्नुभएको छ, यहाँलाई धन्यवाद। सुभाष ढुङ्गेल लेख्नुहुन्छ, शक्तिशाली समय सान्दर्भिक कविता हरिवदक कटवालको छनौट त बेजोड छ भनेर लेख्नुभएको छ। आजको अजर अमर गीतहरूको 118 अंक उज्यालो 90 नेटवर्कको यो कार्यक्रममा साथी सहकर्मी विशेषमा अब गणेश रसिक राष्ट्रिय नाचघरमा कार्यरत रहँदा उनकै समूहका अर्का गायक इन्द्रनारायण मानन्दर पनि त्यहाँ उपमहाप्रबन्धकका रूपमा आबद्ध थिए। गणेश रसिकको शब्द र संगीतमा इन्द्रनारायण मानन्दरले गाएको यो गीत
समझे धेरे हुन्छ थोरे समझे थोरे हुन्छ न समझे म के पनि छैन तिमलाई देखो मेरो माया धेरे समझे धेरे हुन्छ पहाड़ है न मेरो माया पैरो संगै भत्की जाने खोला है न मेरो माया जता ततै बगी।
आजको कार्यक्रमको अन्त्यमा हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ राममणि बर्तौलाले, डियर प्रकाशजी नमस्ते, लिसनिङ एण्ड वाचिङ यो लाइभ ग्रेट फिलिङ भनेर लेख्नुभएको छ ल्यान्डकास्टर युनिभर्सिटी युकेबाट राममणि बर्तौलाले, यहाँलाई धन्यवाद। अब हामी लाग्छौं पेशा र सहकर्म र गायन सँगसँगैको क्रममा। चाँदनी शाहले गीत लेखेको बेला रेडियो नेपालमा गीत सेन्सर गर्ने एक प्रमुखका रूपमा थिए राममणि रिसाल, र त्यति बेला डाइरेक्टर थिए राजाराम पौडेल। राजाराम पौडेलको विज्ञापन शाखाको टेबल मुनि सुत्थे गायक उदित नारायण झा। उदित नारायण झाले यो कुरा हामीलाई बम्बईमा धेरै पटक शेयर पनि गरेका छन्। त्यति बेला उदित नारायण झा रत्न पार्कको पार्क स्ट्रीट होटलमा दिनको 10 रुपियाँमा दीपक तुलाधरको रेस्टुरेन्टमा गाउँथे पनि। त्यति बेलै उनका हाकिम राममणि रिसालले लेखेको, त्यहीका अर्का संगीत हाकिम नातिकाजीले संगीत गरेको, रेडियो नेपालमा करार सेवामा काम गर्ने उदित नारायण झाले गाएको यो गीतसँगै दिनेश निरौला र मलाई दृश्यबाट र आवाजबाट बिदा दिनुहोस्। विचा
सस्तो कहा आफै रोइदे आफै विरह मा पराईको आँसु सस्तो कहा आफै